नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा कांग्रेस र एमालेसँग गठबन्धन नगर्ने औपचारिक प्रस्ताव पार्टी बैठकमा पेश गरेको छ। जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले कांग्रेस एमाले जस्ता दलबाहेक अरू दलसँग भने गठबन्धन गर्न सकिने प्रस्ताव पेश गर्नुभएको हो। बैठकमा संगठन सुदृढीकरण, नेता कार्यकर्ता र जनता बीचको सम्बन्ध आदिबारे पनि छलफल भइरहेको छ। माओवादी बैठक, आगामी कार्यदिशा र कार्यक्रम आदिका विषयमा आजको अन्तर संवादमा कुराकानी गर्नेछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल। पौडेलज्यू, स्वागत छ यहाँलाई।
धन्यवाद छ यहाँलाई पनि।
हजुर, अब यहाँहरूको पार्टीको केन्द्रीय समितिको बैठक चलिरहेको छ र मूल रूपमा यहाँहरूले यस अघिका दुईवटा निर्वाचनमा गठबन्धन गर्नुभएको, एकपटक एमालेसँग, खास गरी त्यसपछि यहाँहरू चाहिँ एकतामै जानुभयो, त्यसपछि कांग्रेससँग। अब यसपालिको अब आगामी निर्वाचनमा यहाँहरूले ती दुई दलसँग गठबन्धन नगर्ने भन्नुभएको छ, अब कसरी अघि बढ्छ यहाँहरूको पार्टी?
यो हामीले ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, त्योभन्दा पहिला पनि पार्टी निर्माणको प्रसङ्गसँगै राजतन्त्र र पञ्चायत विरोधी आन्दोलनमा यो पार्टीलाई युवाको रूपमा विभिन्न नामहरूमा जनताका बीचमा हामी प्रचार गर्दै पनि आएका थियौँ, आफ्नो मुद्दा एजेन्डा राख्दै पनि आएका थियौँ। र यहाँले भने जस्तै पछिल्लो अवस्थामा, खास गरी यहाँले भनेका दुईटा पृष्ठभूमिको निर्वाचनमा हामी दुईटा दलसँग हामी सहकार्य गऱ्यौँ, चुनावी तालमेल गऱ्यौँ। त्यो चुनावी तालमेलले प्रदेशमा स्थानीय तहमा र सङ्घीय तहमा समेत हाम्रो चाहिँ स्थिति जनताको बीचमा सबै ठाउँमा उम्मेदवारहरू उठाउने हुँदाहुँदै पनि हामीले चाहिँ धेरै ठाउँ छोड्नु पर्यो। त्यसले गर्दाखेरि पार्टीको सङ्गठनात्मक ग्राउन्ड निर्माण गर्ने प्रसङ्गमा केही न केही चाहिँ त्यसले समस्या पैदा भयो। त्यसो भएको हुँदाखेरि हामीले अहिले देशका प्रमुख ठुला दलहरूसँग कहीँ कतै कहिल्यै पनि कुनै सहकार्य गर्दैनौँ त भनेका छैनौँ, सहकार्य गर्न सक्छौँ विभिन्न मुद्दाहरूमा, एजेन्डाहरूमा, खास गरी यो अहिलेको चाहिँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने विषयमा र हामीले प्राप्त गरेका संविधानमा उल्लेख भएका उपलब्धिहरू रक्षा गर्ने विषयमा त हामी सहकार्य गर्छौँ। तर चुनावको विषयलाई लिएर हामी एकपटक चाहिँ ओडादेखि सङ्घका निर्वाचन क्षेत्रसम्म आफै चाहिँ प्रतिस्पर्धा गरेर गाउँ भन्ने स्पिरिटमा पार्टी अगाडि बढेको छ। त्यही कुरा केन्द्रीय समितिको जारी बैठकमा पनि अध्यक्ष कमरेडले र आम कार्यकर्ताको भावनासहित प्रस्तुत गर्नुभएको छ। सम्भवत हामी यहाँले 84 को मिसन 84 आदि इत्यादि भनेको हुँदाखेरि 84 को चुनावको कुरा लिनुभयो, त्यो आउन त बाँकी छ। तर फेरि पनि हामी चाहिँ यो पटक अरूसँग साथ खोज्नुभन्दा आफै प्रतिस्पर्धामा जाने, परिणाम जेसुकै आउला र पार्टीलाई तल ग्राउन्डदेखि नै पुनर्गठित गर्नेतिर नै अगाडि बढ्छौँ।
जस्तो अब उनीहरूले नै यसअघि अब हामी चाहिँ गठबन्धन गर्दैनौ भन्ने खालको कुराहरू गरे, कांग्रेसले महासमिति बैठकबाटै त्यो कुराको एउटा निर्णय तहमा चाहिँ लिएर गयो, एमाले पनि नगर्ने भन्यो। अब उहाँहरूले नगर्ने भनिसकेपछि यहाँहरूले नगर्ने भनेको हो या अहिले यहाँले भनेको जस्तो आफ्नो? हजुर,
यहाँले ठिकै कुरा गर्नुभयो। हामीले भन्दा पहिला चाहिँ नेपाली कंग्रेसले हामी चाहिँ कसैसँग पनि गठबन्धन गर्दैनौ भनेर निर्णय गर्नुभयो। उहाँहरूलाई वास्तवमा माओवादीसँगको सहकार्यले कङ्ग्रेसलाई ठुलो दल हुनको निम्ति फाइदै पुगेको थियो। जुन बेला वामपन्थीहरू एक ठाउँ भएर चुनाव लडेका थिए, कङ्ग्रेसको निकै सानो साइज निर्वाचनमा विजय भएको थियो। तर उहाँहरूले आफै चाहिँ अरूको मतले पनि हामी ठुला भएका हौँ भन्ने कुरा कतै ख्याल नगरिकन हामी चाहिँ एक्लै लड्छौँ, गठबन्धन गरेर चुनाव लड्दाखेरि हाम्रो स्थिति कमजोर बन्यो भन्ने जुन निष्कर्ष निकाल्नुभयो त्यो चाहिँ उहाँहरूकै निम्ति त्यति सहज छ जस्तो भयो लाग्दैन। किनभने हामी जम्मा 43-44 ठाउँमा मात्रै सङ्घीय निर्वाचनमा उम्मेदवार उठाएको, 8-10 सिट मात्रै चाहिँ माधवजीको पार्टीले लिनुभयो, राष्ट्रिय जनमोर्चाले एक ठाउँमा लिनुभयो, त्यसबाहेक चाहिँ अधिकांश ठाउँमा कङ्ग्रेसले नै अरूको मत लिएर जितेको कुरा बिर्सिनुभयो उहाँहरूले। र फेरि पनि उहाँले जुन निर्णय गर्नुभयो त्यो उहाँहरूको दलको आफ्नो कुरा हो भने, हामीले पनि त्यसो हो भने जनताको बिचमा जुनसुकै जेसुकै चाहिँ स्थिति पैदा होला हामी पनि आफ्नो तरिकाले लड्छौँ भन्ने कुरा चाहिँ उहाँहरूको निर्णयले पनि अलिअलि प्रभाव त पार्यो, तर हाम्रो आफ्नै आन्तरिक चाहिँ पङ्क्तिलाई सुदृढ गर्नको निम्ति पनि हामीले निर्णय गरेका हौँ। र त्यसको साथसाथै एमाले पनि एमालेका नेताहरूले समेत घोषणा गर्दै, अब देशमा दुई दलीय प्रणाली हो, अब अरू दलहरू रहँदैनन्, अरू दलहरूको अस्तित्व करिब करिब चाहिँ साउँदै नै गएको छ, दुई दलीय प्रणाली भएको हुँदाखेरि कङ्ग्रेस र हामी प्रतिस्पर्धी हौँ भन्ने एक प्रकारको चाहिँ आशय सार्वजनिक रूपमा व्यक्त गर्दै, भन्दै बोल्दै, भाषण गर्दै हिँडेको पनि हामीले सुन्यौँ। जुन कुरा पनि अहिलेको संविधानसम्मत छैन, जुन कुरा पनि हामीले प्राप्त गरेको लोकतान्त्रिक प्रणाली अनुरूप कोही पनि बालिक मताधिकार प्राप्त चाहिँ व्यक्ति व्यक्तित्वहरूले नीति उद्देश्य र लक्ष्य लिएर दल खोलेर निर्वाचन आयोगमा दल दर्ता गरेर प्रतिस्पर्धा गर्न जान्थेन भनेदेखि उसलाई आउने, उसलाई प्रतिस्पर्धा हुन दिने, उसको विचारलाई जनतामा लिएर जाने वातावरणतिर भन्दा पनि दुई दलीय चाहिँ अधिनायकत्व वा हामी मात्रै हौ भन्ने चाहिँ एक प्रकारको अहङ्कारिता प्रकट भएको हामीले बुझ्यौँ। यी सबै कुरालाई हेर्दै हाम्रो पार्टी त अलग धारको रूपमा उभिएको हो नि, हामी एक्लै पनि प्रतिस्पर्धा गऱ्यौँ, कहिले दोस्रो भयौँ, कहिले तेस्रो भयौँ, कहिले पहिलो पनि भयौँ, र हामीले हाम्रो धारलाई, हाम्रो दृष्टिकोण, हाम्रो विचारलाई जनताको बिचमा लिएर गयौँ भनेदेखि फेरि चाहिँ जे स्थिति होला त्यही स्थिति चाहिँ हामीले भोगाउँला, त्यसो भएर हामी चाहिँ आफै चाहिँ चुनावमा उभिनुपर्छ भन्ने कुरा हामी गर्दै आएका थियौँ। भर्खरै सम्पन्न भएको उपचुनावमा हामी त्यही गऱ्यौँ, अब यसपछि लगत्तै स्थानीय चुनाव आउँछ हामी त्यही गर्छौँ, तर यसको अर्थ छोइ छिट्यो जस्तो गरी कसैसँग पनि कहीँ कतै कुनै रौँचिरो तालमेल हामी गर्दैनौँ भन्ने कुरा, त्यस्तो रूढिवादी कुरा हामीले गर्दैनौँ, तर हामी मूलत निर्वाचनमा एक्लै प्रतिस्पर्धा गरेर अगाडि बढ्छौँ भन्ने कुरा त हामीले भनेका छौँ।
भनेको चाहिँ अब काङ्ग्रेस एमाले बाहेकका अरू दलहरूसँग यहाँहरू चाहिँ गठबन्धन,
अरू दलसँग काङ्ग्रेस एमाले खास गरी कङ्ग्रेससँग चाहिँ संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति सहकार्य वा कार्यकर्ता हुन सक्छ सक्छ सक्दैन हामीले भनेका छैनौँ। एमालेसँग अहिलेको सामान्य प्रधानमन्त्रीका भनाइ शैलीका तरिकाहरूसँग हाम्रो गम्भीर विमति छ, असहमति छ, अरूलाई भेट्ने, अरूको अस्तित्वलाई इन्कार गर्ने, अरूलाई कटाक्ष गर्ने जुन कुरा उहाँले गर्नुभएको छ त्यो कुरासँग त हाम्रो गम्भीर विमति छ, र पनि एमाले पृष्ठभूमिका वामपन्थी आन्दोलन लोकतान्त्रिक गणतन्त्रको पक्षमा अगाडि बढेका आन्दोलनमा सहभागी भएका व्यक्ति व्यक्तित्वहरू भएको हुँदाखेरि र विगतमा चाहिँ परिवर्तनको निम्ति केही न केही भूमिका खेलेको हुँदाखेरि नेगेटिभ मात्रै कुरा गरेर हामीले खास गरी सहकार्य नै गर्दैनौँ भन्दैनौँ। मैले यो कुरा किन राख्न खोजेको भने अरू कतिपय पूर्व माओवादी पृष्ठभूमि र कतिपय चाहिँ परिवर्तनका पक्षधरहरू खास गरी सुशासन, समृद्धि, सामाजिक न्याय हुँदै समाजवादको बाटोमा जानुपर्छ र त्यस्तो समाजवाद जहाँ उत्पीडित वर्गहरूको चाहिँ हित साधन गर्ने कुरामा बढी पक्ष पोषण गर्छ, त्यस प्रकृतिको समाज बनाउन जाने विचारमा आबद्ध भएका दलहरूसँग हामी एकता, हामी चाहिँ सहकार्य मोर्चा को हिसाबले पनि अगाडि बढ्ने कुरा हाम्रो प्रतिवेदनमा आबद्ध छ, र मूलत म दोहोऱ्याएर भन्न चाहन्छु वामपन्थी पृष्ठभूमि कहीँ न कहीँ फेरि एकपल्ट नेपालको इतिहासमा एक ठाउँमा आउनुपर्छ र त्यसले प्राप्त भएका उपलब्धिको रक्षा गर्दै समाजवादी क्रान्तिको मार्गचित्र प्रशस्त गरेर अगाडि बढ्नुपर्छ भन्ने कुरामा नयाँ बहस अगाडि बढाएर जाने पक्षमा हामी छौँ।
भनेको चाहिँ अब यसलाई कसरी बुझ्नु पर्यो भने काङ्ग्रेससँग यहाँहरूले फरक खालको सहकार्य गर्न चाहनु भएकै छ, त्यसका लागि यहाँहरू तयारै हुनुहुन्छ, एमाले बाहेक अरू वामपन्थीहरूसँग यहाँहरू चाहिँ गठबन्धन र चाहिँ सकेसम्म एकता पनि खोज्दै हुनुहुन्छ, यही हो अहिलेको यहाँहरूको बैठकको?
हामीले खास गरी एमाले त भर्खरै चाहिँ हामी एकता गर्ने भनेर कङ्ग्रेससितको गठबन्धन छोडेर आउँदाखेरि हामी चाहिँ तर्सेको, हामी दायामाया गरेको होइन, उहाँहरू चाहिँ रातारात भाग्नुभएको हो। अब एमाले पृष्ठभूमिका सबै साथीहरूलाई सुन्नको निम्ति पनि म अनुरोध गर्न चाहन्छु, कुनै हामीसँग पूर्वाग्रह राखेर पूर्वाग्रह लिनुपर्ने केही कारण पनि छैन। हामी चाहिँ कङ्ग्रेसले गठबन्धनबाट हट्नुहोस् भनेको स्थिति थिएन, सम्माननीय प्रधानमन्त्रीज्यूले जो एमालेको अध्यक्ष हुनुहुन्छ, हामी यो मिलेर जाउँ, हामी चाहिँ स्वर्ग नर्क सँगै जाउँ, जे जे हुने हामी बेहोरौँ, गल्ती भयो हामी सबैले गल्ती गऱ्यौँ, त्यो गल्तीबाट पाठ सिक्दै पश्चिम बङ्गाल, भारतको पश्चिम बङ्गालमा जस्तो चुनाव लड्दा लड्दै चाहिँ नेपालका वामपन्थीहरू सकिने स्थिति आउन सक्छ, त्यसबाट हामी बच्नको निम्ति मिलेर जाउँ भन्ने कुरा चाहिँ साँझ बिहान धेरै पटक दर्जनौ पटक उहाँले गर्नुभयो, त्यो कुरा हामीले पठायौँ होला भन्यौँ हामीले। आखिर त्यो नभएर उहाँले झुक्क्याउनु गर्नुभएको रहेछ भन्ने कुरा प्रष्टै छ, र फेरि पनि यो कुरा मैले किन राख्नु,
त्यो अब हिजोको दिन भयो, अबको दिन, हजुर हजुर,
एमाले प्रति कुनै त्यस्तो चाहिँ पर्सनल्ली पूर्वाग्रह हामी राखेका छैनौँ, एमालेसँग पनि हामी छलफल संवाद गर्ने पक्षमा छौँ, तर अहिले तत्काल पार्टी एकताको सम्भावना हामी देख्दैनौँ। बहसको निम्ति, छलफलको निम्ति साँच्चै समाजवादमा जाने हो भने इमानदारीतापूर्वक भ्रष्टाचारलाई चाहिँ नियन्त्रण गर्दै सुशासन र आवश्यक परेका कानुनहरू बनाउँदै सुशासनको नागरिकता प्रत्याभूति दिलाउँदा अगाडि बढ्ने हो भने हामी चाहिँ अरू पक्षसँग त तत्कालै हामी एकताको निम्ति तयार छौँ, खास गरी पूर्व माओवादी पृष्ठभूमिका साथीहरू, कतिपय चाहिँ समाजवादी पृष्ठभूमिका साथीहरू पनि विभिन्न टुक्रामा हुनुहुन्छ, त्यसको साथसाथै माधव नेपालजीहरू पनि हुनुहुन्छ। अब भीमरालजीको स्थिति के हो, वामपन्थी पृष्ठभूमिबाट देशभक्ति कुरा गरेर आउनुभएको छ, यी कतिपय पक्षहरूसँग लगायतका पक्षहरूसँग हामी कुराकानी गरेर किन छोइछिटो गर्ने, हामी एउटै मोर्चामा जाउँ भन्ने कुरा हामीले यो केन्द्रीय कमिटिको बैठकमा निर्णय गरेर अगाडि बढ्छौँ। को कोसँग हुन्छ भन्ने कुरा त भविष्यले बताउला।
हामी अन्तर्सम्वादमा छौं। अन्तर्सम्वादमा माओवादीको बैठक, आगामी कार्यदिशा र कार्यक्रम आदिका विषयमा कुराकानी गरिरहेका छौं। नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल कुराकानीमा हुनुहुन्छ। जस्तो अब एकोरो बाजा त सबैले बजाउन पाए होइन, बजाइ पनि रहेका छन्। हामी हुँदा विकास गरेका थियौं, समृद्धि गरेका थियौं, सुशासन ल्याएका थियौं, सामाजिक न्याय गरेका थियौं। यहाँकै शब्दमा अब हामी समाजवादतर्फ अघि बढ्दैछौं, तर ठ्याक्कै तथ्याङ्कले ठ्याक्कै जनताले त्यो कुरा त पत्याउँदैनन्। अब यो किन यस्तो भइरहेछ खासमा?
अब यहाँले भने जस्तै मैले के आँकडा चाहिँ तथ्य राखेर विश्लेषण होस् भन्न चाहन्छु भने, जति चाहिँ अपेक्षा जनताले पछिल्लो परिवर्तन पछि गरेका थिए त्यति हुन नसकेको कुरा साँचो हो, तर केही पनि भएन।
होइन, यहाँकै पार्टीको बैठकमा हिजै केन्द्रीय सदस्यहरूले भन्नुभयो जीवनशैलीको कुरा, सम्पत्तिको कुरा, हिजो केही नभएका नेताहरूको आजको सम्पत्तिको कुरा यहाँकै पार्टीमा उठिरहेछ नि।
अनि त्यो कुरा चाहिँ तुलनात्मक रूपमा हामी अझै सच्यौँ भन्नको निम्ति भनेको, तुलनात्मक रूपमा तपाईँले हिसाब किताब गर्नुभयो भने अलिक जनताप्रति उत्तरदायी, अहिले पनि बढी चाहिँ ठुल्ठुला त्यस प्रकारको नेगेटिभ गतिविधि र क्रियाकलापमा सहभागी नभएको पंक्ति भनेको माओवादीमै छ। मैले यो कुरा इमान्दारपूर्वक भन्न चाहेको हो, तर सच्चिनुपर्छ, अझै पुगेन। हामी, हाम्रा छोराछोरी, हाम्रो परिवार, हाम्रो खर्च पर्छ, हाम्रो तरिका, हाम्रो शैली के छ भन्ने कुरा जनताले थाहा पाउने गरी अगाडि बढ्नुपर्छ भनेर केन्द्रीय समितिको बैठकमा प्रस्तावित भएको छ। हामी त हिजो भएको सबै सम्पत्ति परिवार सबै चाहिँ बुझाएर पार्टीलाई लेखेर दिएर हिँडेको हो, तर फेरि पनि यो बिचमा तपाईँले भन्नुभयो जस्तै अरूले कतिपय टिप्पणी जस्तै उस्तिर चाहिँ त माओवादी पनि भन्ने चर्चा अलि निकै चलेको पनि छ र टिप्पणी पनि भएको छ। त्यसलाई स्वाभाविक रूपमा ग्रहण गर्दै सच्चिनको निम्ति हामीले चाहिँ हाम्रा स्थितिको बारेमा जनतालाई क्लियर गर्नुपर्छ भनेर सम्पत्ति, आफ्नो स्थिति, आफ्नो अवस्थाबारे केन्द्रीय कार्यालयमा बुझाउने, केन्द्रीय कार्यालयमा ढाँटोट गरेर बुझाएको रहिएछ भने पनि हाम्रो केन्द्रीय कार्यालयमा यससित सम्बन्धित एउटा कमिटी छ, त्यो कमिटीले छानबिन गर्ने र जनतालाई जस्ताको तस्तै हामीले चाहिँ हाम्रो स्थितिबारे प्रष्ट पार्ने कुरा गरेका छौँ, त्यसलाई सकारात्मक रूपमा नै लिनुपर्छ।
सजिव, जस्तो अब भनौँ न, अहिले माओवादीको नेतृत्व तहबाट जुन खालको सत्ता सञ्चालनका बारेमा जसरी असहमतिहरू व्यक्त भइरहेको छ, असन्तुष्टिहरू व्यक्त भइरहेको छ, यो सँगसँगै यहाँले अघि भन्नुभयो कि हामी कांग्रेससँग सहकार्यका लागि तयारै छौं। कांग्रेससँग सहकार्य गरिरहँदा एमालेसँग चाहिँ यहाँहरू जानुभएको, अथवा यहाँहरूसँग सहकार्य गर्दाखेरि कांग्रेस अर्कोतिर गएको, अथवा चाहिँ कांग्रेससँग या माओवादीसँग सहकार्य गर्दा एमाले एउटालाई छोडेर अर्कोतिर गएको, यो त उदाहरण हामी कहाँ छँदैछन्। अहिले चाहिँ पछिल्लो समयमा फेरि काँग्रेससँगको सहकार्यका सन्दर्भमा केही त्यस्ता चाहिँ प्रयासहरू यहाँहरूले गर्नुभएको छ? उदाहरणको लागि अब बिआरआईमा काँग्रेस र एमालेको अलिअलि कुरा मिल्दैन, त्यसपछि हामी हाम्रो भूमिका फेरि आउँछ भनेर यहाँको अध्यक्षले एक दुई ठाउँ भन्नु पनि भएको थियो, तर अहिले त्यस्तो देखिएन।
अब यो तपाईँले भन्नुभयो जस्तै खासै रुचिको विषय होइन हाम्रो अहिले। हाम्रो आम पार्टी पंक्ति, केन्द्रीय कमिटिका साथीहरू र जनताको तर्फबाट पनि आएको सुझाव बढी के हो भने, यो पटक चाहिँ माओवादी सरकारतिर बढी जोड गर्नुभन्दा पनि जनताका मुद्दा एजेन्डा उठाएर जनतामा फर्किनुपर्छ भन्ने कुरा आम रूपमा उठेको छ, र हामी कसैसँग पनि अहिले यो सरकार गिराएर अर्को सरकार बनाउने प्रसङ्गको वार्ता छलफल संवाद गरेका छैनौँ। अब बाई द वे कुनै कार्यक्रममा जाँदा वा सदनमा जाँदा वा कहीँ कतै चाहिँ भेट हुँदाखेरि तपाईँहरूको स्थिति के हो, सरकार कसरी चलेको छ, के सोध्नु भएको छ भन्ने कुरा त भएको होला, तर औपचारिक रूपमा सरकार, यो सरकार ढालेर अर्को सरकार बनाउने खेलमा हामी छैनौँ। उहाँहरूले चाहिँ अलिक बढी नै टिप्पणी गरेर माओवादीका कारणले नै देशमा चाहिँ स्थिरता प्राप्त भएन, माओवादीका कारणले नै विकास समृद्धि अगाडि बढ्न सकेन, माओवादीका कारणले नै भद्रगोल भयो भन्ने कुरा निरन्तर चाहिँ बताइरहनु भएको छ। यो स्थितिमा चाहिँ सुशासन, समृद्धि, सामाजिक न्यायको क्षेत्रमा दुईटा ठुला दल मिल्दाखेरि के हुँदो रहेछ त, जनताले पनि एकपटक देखुन्, उहाँहरूको सोच, तरिका, शैली कस्तो रहेछ भन्ने कुरा पनि जनताले देख्न पाउन्। मत दिएका जनताले सरकारको पहिलो र दोस्रो मिलेर अगाडि बढेको अवस्था पनि जनताले महसुस गरून् भनेर नै यो विषयमा, खास गरी तपाईँले सरकार फेर्ने, बदल्ने, काङ्ग्रेससित मिलेर अर्को सरकार बनाउने यो कुनै चक्करमा हामी लागेको स्थिति बिल्कुलै होइन।
भनेपछि माओवादीले चाहिँ अहिले के गरिरहेछ? सरकारसँग, सत्ताले, सरकारले हामीसँग गर्नुपर्ने बहस, हामीसँग गर्नुपर्ने छलफल गरेन भनेर यहाँको अध्यक्षले भनिरहनु भएको छ। माओवादीको छटपटी हो भनेर एमाले भनिरहेको छ। माओवादी गरी चाहिँ के रहेछ त अहिले?
माओवादी अहिले एउटा प्रधानमन्त्री खेलेर आफै माओवादी अहिले प्रधानमन्त्री हुने स्थिति होइन, अर्को प्रधानमन्त्री चाहिँ बनाउनको निम्ति लागिपर्ने स्थिति छैन। मैले अहिले पनि भनिसकेँ, हामीले चाहिँ खास गरी अन्तर्राष्ट्रिय सम्बन्धहरू, चाइनासँग उहाँहरू जानुभयो, विभाजित कुरा गरेर आउनुभयो, न बिआरआई भन्नुहुन्छ, न चाहिँ फ्रेमवर्क भन्नुहुन्छ, न लोन भन्नुहुन्छ, न अनुदान भन्नुहुन्छ, के गरेर आउनुभयो भन्ने कुरा प्रष्ट छैन। त्यसले पनि चाहिँ चिनिया कुटनीतिक वृत्तमा एउटा चर्चा चलेको छ, नेपालको पोजिसन के हो भन्ने कुरा क्लियर नगरेको कुरा प्रष्टै छ। त्यो विषयमा हामी आलोचना गर्न चाहन्छौँ। सरकारले कुटनीतिक क्षेत्रमा राम्रो भूमिका निर्वाह गरेन। नजिकको चाहिँ अर्को दोस्रो चाहिँ छिमेकी मित्र राष्ट्र भारतसँगको सुमधुर सम्बन्ध पनि न चाहिँ उहाँहरूले अगाडि बढाउन सक्नुभएको छ, न कुनै चाहिँ क्रियाकलाप र गतिविधि अगाडि बढेको छ। बरु योभन्दा पहिलाको सरकारले विद्युतका कुरा होस् या अरू कतिपय कुरा होस् या चर्चा टिप्पणी चाहिँ मुर्रा ल्यायो भने पनि केही न केही चाहिँ सहमति सम्झौता भएर अगाडि बढेको हो। बङ्गलादेशसित बिजुली लैजाने कुरा होस् भारतको बाटो हुँदै कतिपय कुराहरू भएका थिए, त्यो पनि जनताले अहिले देखिराखेका छन्। मैले यो कुरा किन स्मरण गर्न खोजेको भने अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यो सरकारले तुलनात्मक रूपमा चाहिँ कूटनीतिक सन्तुलन कायम गर्न सकेको छैन। दोस्रो चाहिँ सुशासनको क्षेत्रमा हेर्नुभयो भने आफ्नालाई जोगाउने अरूलाई फसाउनेतिर नै कुरा आम जनताले महसुस गर्दै गएका छन्। को व्यक्ति विशेषको दोष चाहिँ हो कि होइन भन्ने कुरा अदालतले बोल्ला, तर तपाईँले एक एक गरेर चाहिँ घटना हेर्नुभयो भने अधिकांश आफूसित जोडिएका अहिले दुईटा दलसँग जोडिएका मान्छेहरूलाई जोगाउनमा नै उहाँहरू सक्रिय हुनुहुन्छ, सकेसम्म जोगाउनेतिर उहाँ लागिरहनु भयो।
यो यो के नयाँ प्रयास हो? यहाँहरू यहाँहरूको नेतृत्वमा हुँदा पनि देखिएकै हो नि होइन र?
हामीले त त्यस्तो गरेनौँ। हामी त प्रश्न भन्न चाहन्छौँ, हामीले त हाम्रो पार्टीका कतिपय जिम्मेवार सिनियर नेताहरूको बारेमा नै कुरो उठ्दाखेरि हाम्रो कुनै पनि त्यति बेला तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीको चाहिँ भनाइ तपाईँले हेर्नुभयो भने कसैलाई जोगाउन हिँडेको थिएन। प्रष्ट रूपमा जसले गल्ती गरेको छ उसले चाहिँ सजायको भागी हुनुपर्छ भनेर तत्कालीन प्रधानमन्त्रीले सबैलाई अपिल गरेको स्थिति थियो। त्यसो भएको हुँदाखेरि हामीले जनताले महसुस गर्ने कुरा हो, हामीले त बरु जोसुकै होस् दोषी उम्किन पाउँदैन, निर्दोषलाई फस्नुहुन्न भन्ने सिद्धान्त लिएका थियौँ। अहिले त्यस्तो देखिँदैन, त्यस्तो जनताले महसुस गरेका छैनन्। एकजना व्यक्तिलाई सहकारीसित सम्बन्धित कुरा चाहिँ दर्जनौँ ठाउँमा उता दर्ता गर्दै हिँड्नुहुन्छ उहाँहरू। त्यो जब पनि संसदीय समितिको छानबिनले एउटा कुरा दिएको छ भने विभिन्न प्रकारका चाहिँ कहाँ के छ भन्ने खोज्दै हिँडेर राति राति चाहिँ आफ्नो नजिकालाई जोगाउनुको निम्ति पहल गरेको कुराले सुशासनको उहाँहरूले भन्ने कुरा खालि चाहिँ भुत्ते आफ्नालाई जोगाउने भए केही होइन भन्ने कुरा प्रष्ट भएको छ।
अहिले जसरी माओवादीले कुरा उठाइरहेको छ नि, सत्तामा बस्दा पनि त्यसै गरी काम गरिदिएको भए त हामीलाई धेरै सजिलो हुन्थ्यो, हामी प्रचार गर्न जान भोट माग्न जान पनि सक्थ्यौं भनेर यहाँको कार्यकर्ताले भनिरहेका छन्। अब हिजोको यहाँकै बैठकमा अलि हामी केन्द्रित छौं, यहाँका नेताहरूले यहाँका केन्द्रीय सदस्यहरूले जसरी धारणा राख्नुभएको छ यहाँहरूको पार्टीको शुद्धिकरणका सम्बन्धमा सुदृढीकरणका सम्बन्धमा, यहाँहरू अलिकति चाहिँ प्रतिपक्षमा हुन्छ, यहाँहरू मात्रै होइन सबै दलहरू प्रतिपक्षमा जाने बित्तिकै फरक ढंगले सत्तामा हुने बित्तिकै फरक ढंगले त गर्छन् नै, तर यहाँहरूको कार्यकर्ताहरू यहाँहरूलाई जसले मत दिएको छ उहाँहरूलाई विश्वासमा लिनलाई चाहिँ अब हामी सत्तामा जाँदा पनि या भोलि परिस्थिति फेरिँदा पनि हामी यही अवस्थामा हुन्छौं, या जीवनशैलीको कुरा या सम्पत्तिको कुरा, हिजो हामी राष्ट्रियकरण गर्छौं भनेका नेताहरूको आज सम्पत्ति खोज्ने हो भने के कति छ, अब त्यही यहाँको अध्यक्षको सचिवालयमा बसेका मानिसहरूले दरबारको जगै खाए, यी यावत कुराहरू चर्चामा छन् त। अब यो चर्चालाई कसरी यहाँहरूले होइन हामी वास्तवमा शुद्ध छौं भन्नुहुन्छ त?
अब यो विषय चाहिँ उच्च स्तरीय छानबिन समिति बनाएर राज्यको निकायले खोज्दा हुन्छ। माओवादी पृष्ठभूमिको कुनै मान्छेले दरबार खाएको छ भने तुरुन्तै चाहिँ त्यो ल्याएर राज्यले चाहिँ आफ्नो समितिमा ल्याओस् भन्ने कुरा म प्रश्न पार्न चाहन्छु। अरू विषय उठेको हुँदाखेरि समाजलाई भ्रमित पार्नलाई चाहिँ कतिपय कुरा चाहिँ पार्टीलाई जोडेर गरिएको छ, त्यो पनि चाहिँ छानबिन होस् भन्ने कुरा म यहाँ राख्न चाहन्छु। यो सुशासनको कुरा कसैले कसैलाई आरोप लगाउने कुरा होइन, सुशासनको प्रत्याभूति दिलाउने भनेको सबै दलले एकमत भएर गल्ती कमजोरी गर्नेलाई राज्य छ, राज्यले दण्डित गर्छ, नियम कानुन छ, कानुनले चाहिँ गलत गर्नलाई चाहिँ दिँदैन। राज्यको जिम्मामा पुगिसकेपछि त्यो जिम्मेवार व्यक्तिले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ, दायाँ नयाँ चाहिँ लुगलालच गर्ने होइन भन्ने कुराको प्रत्याभूति दिलाउनुको निम्ति एक प्रकारको सहमतिको एक प्रकार चाहिँ राष्ट्रिय सङ्कल्पको आवश्यकता छ। त्यो विषयमा तपाईँले भन्नुभयो जस्तै माओवादी पनि कहीँ न कहीँ कतै न कतै विगतमा किन चाहिँ अलिकति विषयमा ध्यान दिएन भन्ने कुरामा आंशिक सत्यता छ, हामी इन्कार गर्दैनौँ। तर फेरि पनि सबै कुराको समीक्षासहित यी सबै कुराको पुनर्मूल्याङ्कन सहित हामीले अलिकति फरक ढङ्गले जानुपर्छ भनेर नै आफूप्रति पनि निर्मम भएर अगाडि बढ्ने र आफूले गर्न नसकेका कुरा पनि जनतामा लिएर जाने, अरूको पनि आलोचना गर्ने, यसको अर्थ अहिले सम्पत्ति बुझाउने सबै हाम्रो बारे पनि छान्नुहोस् भन्ने कुरा के हो भने आफूले पनि त आफ्नो अनुहारमा हेर्नु पर्यो, त्यो कुरा अरूलाई मात्रै अमला खडाइयो भनेदेखि अरूले आफूप्रति खडाएको अमलाको जवाब दिन सकिँदैन. त्यसै गरेर पहिले त आफू शुद्ध हुनु पर्यो, आफू चाहिँ इमानमा रहनु पर्यो, आफू इमानमा रहनको निम्ति आफ्नो स्थिति चाहिँ क्लियर गर्नु पर्यो भनेर नै हामीले यो कुरा थालेको हुँदाखेरि विगतका यहाँले उठाएको कतिपय कुराहरूको समीक्षा गर्दै हामी अलिकति नयाँ ढङ्गले जान खोजेको कुरा प्रतीत हुन्छ.
हजुर, अब यहाँहरूको संगठन विस्तारको सन्दर्भमा जाउँ. यहाँहरूले विभिन्न ठाउँहरूमा अब कार्यक्रमहरू गर्ने र जनता कहाँ कार्यकर्ता कहाँ पुग्ने भन्नुभएको छ एकातिर, अर्कोतिर यहाँको पार्टी पनि अब गुट उपगुट चाहिँ समस्यामा अलिकति थलिएको जस्तो देखिन्छ. चाहिँ एमाले अब नेतृत्व विरूद्ध जानलाई कार्यवाही गरिरहेको छ. अब उसले स्पष्ट सन्देश पनि दिएको छ कि अब पार्टीमा चाहिँ यस्तो खालको गुट उपगुट चाहिँ वास्तवमा हामीलाई चाहिँ ग्राह्य छैन भन्ने खालको, यद्यपि त्यहाँ पनि त्यो गुट उपगुट नभएको होइन. अब यहाँहरूलाई चाहिँ अहिले पछिल्लो समयमा गुट उपगुटले धेरै समस्या पारेको, हिजोको यो दुई दिनको बैठकमा पनि त्यस्ता खालका धारणाहरू थुप्रै आएको. अब माओवादीले कसरी यसलाई चाहिँ ट्याकल गर्छ भन्ने चाहिँ कहीँ न कहीँ त्यो चाहिँ चासो चिन्ताहरू व्यक्त भइरहेको यहाँहरूकै पंक्तिबाट. अब यो सन्दर्भमा कसरी बढ्नुहुन्छ यहाँहरू अगाडि?
अब हामी चाहिँ छलफल गर्दैछौँ यो बारेमा. तपाईँलाई जस्तै त्यस्तो बन्दै गुट उपगुटको स्थिति होइन, केही प्रवृत्तिहरू, केही अलिकति असहमतिहरू, छलफलहरू, बहसहरू पार्टी भइसकेपछि हुन्छन्. ती असहमति, छलफल, बहसलाई एउटा सहज रूपमा लिएर जानको निम्ति हामीले चाहिँ
अहिले काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भइरहेको छ. हजुर,
भूकम्पको धक्का छ. सरी,
हजुर हजुर हजुर, यसबारे पनि हामी जानकारी गराउन चाहन्छौँ. अहिले भूकम्पको धक्का महसुस भइरहेको छ, यसको औपचारिक विवरण केही बेर पछि आउनेछ. हामीले निकै ठूलो भूकम्पको धक्का महसुस गरिरहेका छौँ. हामी अन्तर्सम्वादमा छौँ. अन्तर्सम्वादमा भूकम्पको धक्काका कारण सायद होला माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले हामीसँगको सम्पर्क विच्छेद गर्नुभएको छ. हामी अन्तर्सम्वादमा कुराकानी गरिरहेका छौँ. काठमाडौँ उपत्यकामा अहिले ठूलो भूकम्पको धक्का महसुस गरिएको छ, यसबारे केही औपचारिक विवरणहरू यसपछि हामी दिने नै छौँ. अहिले काठमाडौँ उपत्यकामा ठूलो भूकम्पको धक्का महसुस गरिएको छ, अन्तर्सम्वादमा हामी छौँ, यसबारे केही बेरमा जानकारी दिनेछौँ. अन्तर्सम्वादकै बीचमा हामीले यसबारे जानकारी दिने प्रयास पनि गरिरहेका छौँ. माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलसँग अन्तर्सम्वाद. अब केही बेरपछि हामी 7 बजेको समाचार लिएर उपस्थित हुनेछौं.